بن ناصر ینصرنا حسین بن ناصر
بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین بارئ الخلائق اجمعین الذی لم یلد ولم یولد ولم یکن له کفوا احد الصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيبنا وحبيب إله العالمين الذي سمي في السماء أحمد وفي الأرضين بأبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين واللعنة الدائمة على أعدائهم أجمعين من يوم عداوتهم إلى قيام يوم الدين السلام عليك يا أبا عبد الله وعلى الأرواح التي حلت بفنائك عليك مني سلام الله أبدا ما بقيت وبقي الليل والنهار ولا جعله الله آخر العهد مني زيارتكم السلام على وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين الذين بذلوا بهجهم دون الحسين عليه السلام صبرا سب سے پہلے بارگاہ رب العزت میں دعا ہے پروردگار ہماری اس عبادت کو اپنی بارگاہ میں قبول فرمائے ہمیں اس عزاداری کا بہترین سے بہترین اجر عنایت فرمائے سید الشہداء کے عزاداروں میں ہمیں محشور فرمائے بانیان مقدس کا اہتمام کرنا آپ سب کا تشریف لانا ہمارا حاضر ہونا پروردگار اس پرسے کو سجدہ کائنات کے حضور قبول فرمائے ہمارے لیے پرشہ آخرت قرار دے فرش اللہ پر موجود آپ تمام مومنین مومنات کی دعاؤں کی استجابت حاضر کی براولی اور جتنے مومنین مومنات ہم سے دعا کے لیے کہا گیا ان سب کی دعاؤں کی استجابت حاضر کی براولی بالخص امام زمان کے ظہور کی تعجیل کی دعا اور مجلس کی قبولیت کی دعا کو شامل کرتے ہوئے ان سب دعاؤں کی قبولیت کے لیے درود پڑھے محمد و آل محمد پر عزائے محترم رسالت النقوب کے عنوان سے گزشتہ مجالس میں آپ کی خدمت میں ایک عمل ہے جو امام نے بیان فرمائے امام زین العابدین علیہ الصلوۃ والسلام نے اس میں سے منتخب کچھ حقوق آپ کی خدمت میں بیان کیے گئے آج بھی ہم ایک یا دو حقوق آپ کی خدمت میں بیان کر کے آپ کی ذہنت تمام کریں گے جیسا کہ پہلے بھی عرض کیا تھا کہ جب بھی کسی موضوع کا انتخاب کیا جاتا ہے اشرے کے اندر عموماً کوئی موضوع کمپلیٹ نہیں ہوتا، بس یہ ہے کہ اس کی بنیادیں تعارف اس کا ہو جاتا ہے اور کچھ نہ کچھ اس کی بنیادوں کو واضح کر کے پیش کرنے کی کوشش کی جاتی ہے۔ کسی بھی اشرے میں موضوع کا مقصد یہی ہوتا ہے کہ مومنین کے سامنے ایک نیا موضوع واضح ہو جائے، مطرح ہو جائے، تاکہ وہ بعد کے ایام میں اس حوالے سے اس موضوع پر کچھ کوشش کریں، مطالعہ کیا جائے، مزید کوئی نشستوں کے ذریعے سے اس سے آگاہی حاصل کی جائے۔ تو بس آج کی مجلس میں ہم، چونکہ یہ اس سلسلے کی آخری مجلس ہے، ہم ایک حق آغاز کرتے ہیں، اگر ہو سکا تو دو حقوق، نہیں تو اس ایک کو بیان کر کے آپ کی ذمت تمام کریں گے۔ درود پڑھیں محمد و آل محمد۔ ان 51 حقوق میں سے ایک اہم حق وہ ہمسائے کے حق کے عنوان سے بیان کیا گیا اور اس کے بارے میں تاکید بھی بہت زیادہ ہے۔ شہر کی زندگی نسبتاً وہ زندگی کی جو محلوں پر مشتمل تھی کسی زمانے میں، اس زمانے میں تو ہمسایوں کے بارے میں کچھ نہ کچھ خیال رکھا جاتا تھا، حقوق کا پتہ ہوتا تھا، یا کم سے کم ہمسایوں کے بارے میں کچھ آداب کے، کچھ حقوق کی رعایت کی جاتی تھی۔ لیکن جدید جو طرز زندگی کی طرف آئے، سوسائٹی کا جو کلچر آیا، ہاؤسنگ سوسائٹیز بنی، اب یہ عالم ہے کہ دو سالوں سے رہنے والے لوگ اپنے ہمسائے کے بارے میں یہ بھی نہیں پتہ ہوتا کہ یہاں کون رہتا ہے، ساتھ والے گھر میں رہتا کون ہے یہ بھی نہیں معلوم ہوتا۔ تو یہ خیر، یہ جو جدید طرز حیات ہے، جو اس انداز سے رہنے کا جو سٹائل آیا ہے، اس میں ایک مشینی زندگی کی طرف لے کے جانے کی جستجو ہوتی ہے کہ انسانوں کو مشینی زندگی کی طرف لے کر جائیں کہ جس میں پھر احساسات، جذبات اور ان چیزوں کو اتنا زیادہ اہمیت نہیں دی جاتی۔ تو یاد رکھیں، اسلام جس طرح کا معاشرہ وجود میں لانا چاہتا ہے، جس طرح کی سوسائٹی، جس طرح کا ایک معاشرہ اسلامی تعلیمات کے ذریعے سے وجود میں لانے کی کوشش کی جاتی ہے، اس کے اندر تمام چیزوں کو بنیادی طور پر اس کے اندر شامل کیا جاتا ہے، کیونکہ انسانوں میں مل جل کے رہنا ہے۔ ظاہر ہے کہ الگ الگ کوئی نہیں رہے گا، جتنا بھی طرز تعمیر تبدیل ہو جائے پھر بھی لوگوں نے اکٹھے رہنا ہے، لوگوں کے گھر ایک دوسرے کے ساتھ جڑے ہوں گے۔ تو پس چونکہ انسان مخلوق ہی اسی طرح سے پروردگار نے انسان کو اس فطرت پر پیدا کیا ہے کہ انسان مل کے رہتے ہیں، حضرت ادریس علیہ السلام پیغمبر جو تھے ان کے دور سے یہ شروع ہوا ہے۔ سوشیالوجی کا بانی بھی کہا جاتا ہے حضرت ادریس علیہ السلام۔ ایک صلوات پڑھے محمد و آل محمد۔ بس حضرت ادریس علیہ السلام کے ذریعے سے انسانوں کو اکٹھے رہنے اور پھر ایک دوسرے کی ضروریات کو اپنی اپنی صلاحیتوں کے حساب سے پورا کرنے کی طرف رہنمائی کی گئی۔ یہ مل کے رہنا، آبادی کی شکل میں رہنا، لوگوں کا ایک دوسرے کے ساتھ گھر بنانا، پھر ایک دوسرے کی ضرورت، ایک کے پاس گندم ہے، دوسرے کے پاس کپڑا ہے، گندم والا گندم کپڑے والے کو فراہم کرے، کپڑے والا گندم والے کو کپڑا فراہم کرے، اس طرح سے آغاز ہوا اس زندگی کا، کلیکٹیو زندگی کا، معاشرتی زندگی کا، حضرت ادریس علیہ السلام کے ذریعے سے۔ تو بس اسلام اس چیز کو امپورٹنس دیتا ہے، اہمیت دیتا ہے، کیونکہ لوگوں نے اکٹھے رہنا ہے، تو پھر لوگوں کو اگر اکٹھے رہنا ہے تو کچھ حقوق کی رعایت کریں، ان حقوق کی اگر رعایت کریں گے تو تب جا کے معاشرے کے اندر سکون، امن، بھائی چارہ، محبت، مساوات، عدالت قائم ہوگی۔ اسی لیے ہمسائے کے حق کے بارے میں بہت زیادہ تاکید ہے، یہاں تک کہ وہ روایت بھی آپ کی خدمت میں پیش کروں گا کہ جس میں پیغمبر نے کہا کہ مجھے ہمسائے کے بارے میں اتنی تاکید کی گئی کہ مجھے لگا کہ شاید وہ وراثت میں بھی حصہ پائے گا، اس قدر اس کی تاکید کی گئی کہ پیغمبر کہتے ہیں مجھے لگا شاید اس کو وراثت میں سے بھی حصہ دینا پڑے۔
تاکیل بہت زیادہ ہے. بس چوتھے امام نے ہمسائے کے کچھ حقوق بیان کیے. ہم رسالۃ الحقوق میں سے یہ حصہ اور اللہ کے نبی کی ایک حدیث آپ کی خدمت میں اس موضوع پر پیش کریں گے. درود پڑھے محمد و آل محمد پر. امام فرماتے ہیں ہمسائے کا حق یہ ہے کہ اس کی عدم موجودگی میں اس کی عزت و آبرو کی حفاظت کرو. اگر تمہارا ہمسائے موجود نہیں ہے تو اس کی عدم موجودگی میں اس کی عزت و آبرو کی حفاظت حق ہے دوسرے ہمسائے کا. اس ایک کلیے کو آپ دے لیں, اس ایک کلیے کو آپ خود سوچیں کہ جس طرح کی خبریں ہم میڈیا میں سنتے ہیں کہ فلاں جگہ یہ مسئلہ ہو گیا, فلاں جگہ یہ مسئلہ ہو گیا, اگر ہمسایوں کو حق ادا کیا جائے, ان حقوق کی رعایت کی جائے تو معاشرے کے اندر سے یہ جس طرح کی لعنت یا گرفتار ہو جاتے ہیں ختم ہو جائے اس ایک جملے سے. بس حق کیا ہے کہ اس کی غیر موجودگی میں, اس کی عدم موجودگی میں اس کی عزت و آبرو کی حفاظت کرو اور اس کی موجودگی میں اس کا احترام کرو, اپنے ہمسائے کا احترام کرو اور ہر حال میں اس کی مدد و معاونت کرو. ہر حال مطلب اگر تم صاحب ثروت ہو تب بھی اس کی مدد و معاونت کرو, اگر تم صاحب ثروت نہیں ہو تب بھی اس کی مدد و معاونت کرو. ایک دفعہ ہو سکتا ہے مدد و معاونت مالی ہو, ایک دفعہ مدد و معاونت جانی ہوتی ہے, ایک دفعہ مدد و معاونت وقت دینا ہوتا ہے, ملاقات کرنا ہوتا ہے, آگاہ رہنا ہوتا ہے, یہ بھی مدد و معاونت ہے. پھر فرمایا اور اس کے راز کی ٹوہ میں نہ رہو, اس بات کی ٹوہ میں مت رہو, یعنی اس بات کی تلاش میں رہو کہ اس کے راز کا پتہ چل جائے, اس نے کوئی راز چھپایا ہے اور تم اس راز کو تلاش کرو, چاہو کہ وہ راز تمہارے سامنے ظاہر ہو جائے, اس ٹوہ میں نہ رہو. پھر بھی پھر امام فرماتے ہیں اور اس کی کمزوریوں کی تلاش میں نہ رہو. یہ مت سوچو کہ کوئی نکال کے کوشش کر کے, جاسوسی کر کے, نگرانی کر کے اس کی کسی کمزوری کا پتہ چلے, نہیں, اس کی کمزوریوں کی تلاش میں بھی نہ رہو. پھر بھی اگر نہ چاہتے ہوئے بھی آسانی سے تمہیں اس کی کوئی کمزوری معلوم ہو جائے, پہلے مرحلے میں تو کہا تمہیں اس کی کمزوریاں نہیں ڈھونڈنی ہیں, تم اس کی کمزوریوں کو تلاش مت کرو, تم اس کی کمزوریوں کی تلاش میں مت رہو, بلکہ اگر کسی طرح چاہتے ہوئے نہیں بائی چانس یا کسی وجہ سے تمہیں اس کی کسی کمزوری کا پتہ چل گیا, معلوم ہو گیا, اب تمہاری ذمہ داری کیا ہے, توجہ کریں, میرے اور آپ کے معاشرے میں یہ مسئلہ, ہم پہلے والی کیٹیگری میں, شاید ہمارا معاشرہ پہلے والی کیٹیگری میں آتا ہے. اول تو خیر ہمسایوں کے بارے میں معاملات تو نئے طرز جو تعمیر اور جس طرح کی سوسائٹیاں بنی تو اس میں تو خیر پوچھتے بھی نہیں ہیں, لیکن جہاں پہ ابھی تک ہیں وہاں پہ اس طرح کے مسائل رہتے ہیں, ہمسائے کی کمزوریوں کے ٹوہ میں لگے رہے, دیکھیں کہ اس کے مسائل کیا ہیں, راز کیا چھپا ہے, کیا مشکل ہے, چھپا کیوں رہے, تاکہ پتہ چلے اور پھر دوسروں کو بتایا جا سکے. جبکہ امام نے جو حق بیان فرمایا ہے وہ کیا ہے, اگر تمہیں پتہ چل جائے اس کی کسی کمزوری کا, اس کے کسی راز کا, تو تمہاری ذمہ داری کیا ہے, توجہ فرمائیں, تو تم اس کے لیے محکم و مضبوط قلعہ بن جاؤ, اس کے راز کے لیے تم محکم اور مضبوط قلعہ بنو. محکم اور مضبوط قلعہ یعنی اس راز کو تم سے کوئی نکلوا نہ سکے, اس کا اگر کوئی راز تمہیں پتہ چل جاتا ہے, انٹینشنلی نہیں, جان بوجھ کے تلاش کر کے راز معلوم کیا, نہیں, یہ نہیں, اگر کسی طرح آسانی سے اگر پتہ چل گیا, کہیں پہ سن لیا, کسی طرح کوئی راز اس کا تم پر ظاہر ہوا, تو تمہاری ذمہ داری اس راز کے مقابلے میں کیا ہے کہ تم محکم و مضبوط قلعہ بن جاؤ اس راز کے بارے میں. دوسرا, اور ایسا زخیم و دبیز پردہ بن جاؤ اس کے عیب پر, اس کی اس برائی پر, تم ایسا زخیم و دبیز پردہ بن جاؤ کہ اگر اسے, اس کے اس راز کو نیزوں سے بھی تلاش کیا جائے تب بھی وہ پیچیدہ اور مستور رہے, یعنی تم سے उनके राज को, उस हमसाए के राज को कोई निकलवा न सके, तो उस कदर उसके राज के अमीन बन जाओ। ये हक है हमसाए का जो इमाम ने हमारे ऊपर जिसको लाजिम करा दिया। सलवार पढ़े मोहम्मद वाले। फिर आगे फरमाते हैं, और उसके खिलाफ बातों पर कान न धरो। कहीं पे कोई बात हो रही है उसके खिलाफ हो रही है, तो उसके खिलाफ बातों पर कान न धरो, और उसे सख्तियों और मुश्किलात में छोड़कर अलग न हो जाओ। उसे सख्तियों और मुश्किलात में छोड़कर अलग न हो जाओ, और जब उसके पास कोई नेमत देखो तो उस पर हसद ना करो। ये भी बड़ा कॉमन मसला है। तुम्हारे हमसाये के पास कोई नेमत है तो उस नेमत को देखकर उस पर हसद ना करो, उस पर हसद ना करो। हसद के दो तीन दर्जे बनते हैं। एक दफा तो दर्जा होता है कि भाई मेरे पास नहीं है तो इसके पास क्यों है। एक सलवार पढ़ लो, फिर सलावत पढ़े मोहम्मद वाले मोहम्मद। एक हद के बारे में यहां सवाल किया गया है कि ये जो मुलाजिम होते हैं, मातहत होते हैं, जिनसे हम काम लेते हैं, घरों में काम करने वाली मुलाजमाएं हों या ओवरऑल काम करने वाले, तो इनके हक के बारे में सवाल किया गया है। अगर ये मैं मुकम्मल कर सका तो मैं चंद बातें इस पर अर्ज करूंगा, अगर बात नहीं हो सकी तो हमने रिसालतुल हुकूक का जो ये रिसाला है, एक तो है जिसकी तफसीर है, शरा है, वो स्टॉल पे मौजूद थी, वो जरा जखीम किताब है। इस वक्त मोमिनीन का पढ़ने के हवाले से तो अल्हम्दुलिल्लाह सब जो है वो कम्प्लीट कर चुके हैं। हम लोग मदरसों में इस्तेला इस्तेमाल करते हैं फारिगु तहसील, यानी हासिल करने के मामले में वो फारिग हो चुके हैं, कम्प्लीट कर चुके हैं, लेकिन हम इसको एक जरा दूसरी तरफ पे ले जाते हैं। फारिगु तहसील यानी अब ये फारिग हो चुका है, इसके तहसील का कोई मूड नहीं है, कम्प्लीट नहीं किया है, मूड कोई नहीं है पढ़ने का। तो वो मैंने दोस्तों से गुजारिश की थी कि यार ये तो देख के डर जाए मोमिनीन, तो मैंने पूछा अब तक कितने लोगों ने लिया है, तो वो मेरी जो पेशगोई थी वो सही साबित हुई कि मोमिनीन किताब देख के घबरा गए। तो हमने आपकी घबराहट को दूर करने के लिए तफसीर के अलावा सिर्फ हदीस को प्रिंट करवाया है, और ये गालिबन 13-14 सफ़ों पर मुश्तमिल है। ये हदीस यहाँ पे स्टॉल पे मौजूद है, इसका हदिया इसका मुतालिया है, ये किसी मोमिन की तरफ से है आप सबके लिए। लेकिन बस ये शर्त है कि एक फैमिली एक किताब हो, एक किताबचा एक फैमिली, यानी एक फैमिली में दो किताबें ना जाए, खातून ने भी ले लिया और मर्द ने भी ले लिया, ना हो, एक किताब एक फैमिली के लिए है। और इसका हदिया ये है कि आपने इसको पढ़ना है, आपने इसको पढ़ लिया तो आपने हदिया अदा कर दिया, अगर आपने नहीं पढ़ा तो हदिया बाकी रहेगा, जब आप पढ़ लेंगे तो हदिया अदा हो जाएगा। सलावत पढ़े मोहम्मद। बस इमाम फरमाते हैं अगर वो तुम्हारे बारे में, अब ये नहीं कि उसकी नेमत पे हसद मत करो, तुम्हारे हमसाये के पास कोई नेमत है तुम हसद के उसमें ना हो। हसद के कुछ दर्जे हैं, एक दर्जा होता है कि भाई मेरे पास नहीं है तो इसके पास क्यों है, इसके पास ये क्यों आ गए, एक ये हसद है। एक हसद इससे आगे है कि भाई मेरे पास नहीं है, मुझे ना मिलती है, ना मिले इसके पास से भी छिन जाए, ये हसद का ज्यादा सख्त दर्जा है कि हम ये सोचें कि भाई जो मेरे पास था, मेरे पास तो नहीं है, इसको मिली है, मुझे ना मिले मसला नहीं है, लेकिन इससे छिन जानी चाहिए, ये हसद का सख्त दर्जा है। बस हमसाये पे मौजूद उसके पास मौजूद नेमतों पर हसद नहीं करना, उसकी लफ्जिशों से दरगुजर करो और उसके गुनाहों से चश्म पोशी अख्तियार करो। कोई लफ्जिश हो जाती है, कोई कमजोरी हो जाती है, दरगुजर करें, उसके गुनाहों से दरगुजर करें। और अगर वो तुम्हारे बारे में जहालत कर बैठे तो तुम बर्दाश्त करो, उसकी तरफ से अगर कोई कमी कोताही हो जाए तो तुम क्या करो, तुम बर्दाश्त करो। آپ خود سوچیں اسلام کس طرح کا معاشرہ وجود میں لانا چاہتا ہے. اگر ہمسائے ان حقوق کا رعایت کرنا شروع کر دیں پھر کتنی خوبصورت سوسائٹی، کتنا خوبصورت معاشرہ وجود میں آتا ہے. پس امام نے فرمایا، اور اگر کسی ناصح نے اسے دھوکہ دیا ہے تو تم اس کا سردباب کرو، اس کے ساتھ شریف کی طرح بسر کرو، اور جان لو کہ خدا کی قدرت کے علاوہ کوئی طاقت نہیں ہے. یہ ہے وہ حقوق کے جو ہمسائے کے بارے میں ادا کرتے ہیں. اب امام سے سوال کیا گیا، چوتھے امام سے، ایک درود پڑھ کے تھوڑا تھوڑا سا آگے تشریف لے آئے، حتما ذرا حرکت کیجیے گا آگے بھی، اور جو پیچھے بیٹھے ہوئے آپ بھی آگے ہو جائیں اور پیچھے جگہ خالی چھوڑ دیں تاکہ بعد میں آنے والے بیٹھ سکیں. پھر صلوات پڑھیں محمد و آل محمد. دائیں طرف بھی جگہ خالی ہے، یہاں بھی جگہ ہے، آگے آگے ہو جائے. پھر صلوات پڑھیں محمد و آل محمد. پس اللہ نے محترم، اب جب ہمسائے کے حقوق بیان ہوئے تو امام سے سوال کیا گیا، امام سجاد علیہ السلام سے، کہ مولا ہم کتنے گھروں تک کو ہمسائے شمار کریں، اپنے گھر سے کتنے گھر جو ہیں وہ ہمارے ہمسائے میں شمار ہوں گے. تو آپ نے جواب دیا کہ تمہارے گھر کے چاروں طرف، مشرق مغرب شمال جنوب، چاروں طرف 40 گھر تمہارے ہمسائے میں شمار ہوں گے. 40 دائیں، 40 بائیں، 40 آگے اور 40 پیچھے، یہ 40 گھر ایک گھر کے ہمسائے شمار ہوتے ہیں. اب آپ خود سوچیں، یہ اگر ہمسایوں کے حقوق کی رعایت لوگ کرنا شروع کریں، ایک گھر نے 40 گھر، تو وہ جو 40واں گھر بنے گا اس سے آگے کے 40 گھر اس کے ساتھ لنک ہو جائیں گے، یعنی یہ لنک ہو کر انٹر لنک ہوتے ہوتے میں پورا شہر ایک دوسرے کے ساتھ جڑ جاتا ہے، بنے گا شہر، لیکن آپس میں اس طرح سے جڑے ہوں گے کہ جیسے ایک جسم بن جائے، کہ کسی ایک جگہ تکلیف ہو تو سب کو اندازہ ہو. اس لیے ہمسائے کے بارے میں تاکید ہے، یہ جو چند تاکیدیں امام نے کی، ان حقوق کی رعایت کی جائے. پیغمبر اپنی ایک حدیث میں بیان فرماتے ہیں، صلوات پڑھیں محمد و آل محمد پر، برے ہمسائے کے بارے میں اللہ کے نبی فرماتے ہیں، جو شخص اپنے گھر کا دروازہ اس لیے بند کرتا ہے کہ اسے ہمسائے سے اپنے اہل و مال کا خوف ہوتا ہے، اگر کوئی شخص اپنے گھر کے دروازے کو اس لیے بند کرتا ہے کہ اسے ہمسائے سے اپنے اہل و مال کا خوف ہوتا ہے، تو پھر اللہ کے نبی کہتے ہیں اس کا ہمسایہ مومن نہیں ہے، صاحب ایمان نہیں ہے. جس ہمسائے کے شر سے، اس ہمسائے کے طرف سے کسی نقصان سے باقی ہمسائے ڈرتے ہوں، تو اللہ کے نبی کے نزدیک وہ ہمسایہ حقیقی مومن نہیں ہے، اس کے دل میں ایمان آئے ہی نہیں. یعنی اس موضوع کو سرکار نے ایمان کے ساتھ جوڑ دیا ہے، یعنی اگر صاحب ایمان ہے تو وہ ایک اچھا ہمسایہ بنے. اس لیے یہ ہمسایہ. پھر ایک اور اسی حدیث کے آخر میں جا کے جب اللہ کے نبی سے حق پوچھے گئے تو اللہ کے نبی نے مختلف حقوق بتاتے ہوئے ایک جملہ بیچ میں کہا کہ جس نے نسبتاً مجھے متوجہ کیا، کہ اگر کوئی چیز خرید کر اپنے گھر ہدیے کے طور پہ لے کے جا رہا ہے، اگر کوئی شخص اپنے گھر والوں کے لیے کچھ خرید کے لے کے جا رہا ہے تو اسے چاہیے کہ ہمسائے کے لیے بھی لے، اگر اس کے پاس گنجائش ہے تو وہ چیز اپنے ہمسائے کے لیے بھی لے لے، اگر ہمسائے کے لیے نہیں لے سکتا، گنجائش نہیں ہے، تو اپنے گھر جو لے کے جا رہا ہے اس کو چھپا کے لے کے جائے، ہمسایہ یا اس کے بچوں کے نظر نہ پڑے اس پہ کہ یہ کچھ لے کے جا رہے ہیں. اسی لیے کچھ خریدا جائے، کچھ لے کے جایا جائے، اور ہمسائیگی میں رہتے ہیں، ایسی طرح اس طرح سے رہ رہے ہیں کہ ایک دوسرے کے ساتھ تعلق واسطہ ہے، تو دین اسلام احساسات اور جذبات کی قدر کرتا ہے، ان کو اہمیت دیتا ہے. تو اپنے گھر جو چیز لے کے جا رہے ہیں اس کو اس انداز سے لے کر جائیں کہ اسے کسی ایسے تھیلے میں ڈال لیا جائے کہ اسے چھپا کے لے کے جائیں. تو یاد رکھیے ان چیزوں سے کچھ اثرات پڑ جاتے ہیں. اگر کوئی ہم کچھ اچھا کچھ کھانے کا لے کے جائیں اور کچھ لوگوں کی نگاہیں اسے دیکھیں کہ جن کے پاس وہ کھانا یا وہ اس طرح کی چیز وہ فراہم نہیں کر سکتے، अगर वो उस तरह की चीज हमारे हाथ में देख के उनके दिल में ख्याल आए कि भाई अगर चीज हमें मिल जाती तो उन नजरों ने जो उसे देखा था तो उस खाने से या जिस्मानी तौर पर या मानवी तौर पर हमें कोई ना कोई तकलीफ आएगी, याद रखिए इसका असर होता है, या कोई जिस्मानी मसला बनेगा या फिर मानवी तौर पर कोई ना कोई मुश्किल आएगी उसकी वजह से। इसीलिए इसी से चले जिम्न नुक्ता आया है तो हमें अपने चीजों की खरीदारी वगैरह के लिए जब बाजार से कुछ लेके आते हैं ऐसे कोई थैले, यानी पिछले दौर में निस्बतन बाकायदा वो थैले होते थे कपड़े वाले और वो निस्बतन गहरे रंग का बनाते थे ताकि अंदर जो है वो चीज नजर ना आए। तो इसके नजर ना आने में आपके पास एक ये जो पैगंबर ने ताकीद की है ये भी मौजूद है और उरफा इस हवाले से काफी ताकीद करते हैं और वो घर ले जाने वाली चीजों को ढांप के ले जाना, छुपा के ले जाना ताकि किसी महरूम की किसी मस्कीन की नजर उस पर पड़े, उसके दिल में आह निकले और फिर वो खाना हमारे लिए जिस्मानी या रूहानी मुश्किलात का बायस बन जाता है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। फिर सलावत पढ़े मोहम्मद व आले मोहम्मद। अब चूंकि ये दो सवाल भी आ गए हैं तो मैं यहीं पे इसको रोक के मैं चाहूंगा कि कुछ नुकात उसके हवाले से बयान करूं। एक सवाल भी आ गया है, फिर सलावात पढ़े मोहम्मद व आले मोहम्मद पर। खुशनूदी इमाम जमान सलावात अला मोहम्मद व आले मोहम्मद। अब ये सवाल आया था पहले कि जो लोग मातहत होते हैं, काम करते हैं, घरों में काम करने वाली मुलाजमाइन हों, ख्वातीन हों या ओवरऑल जो हमारे कामों को अंजाम देने वाले लोग हैं उनके साथ हमें उनका हम पर क्या हक है। इमाम ने हक बयान किया है ममलूक और गुलाम का, वो लोग के जो तुम्हारे अंडर में हैं काम करते हैं उनका हक तुम पर क्या है। तवज्जो से समाअत फरमाएं, तुम्हारे ममलूक और गुलाम का तुम्हारे ऊपर ये हक है कि तुम्हें ये मालूम होना चाहिए, तुम्हें यह मालूम होना चाहिए कि वो तुम्हारे परवरदिगार ही का पैदा किया हुआ है। जिस अल्लाह ने तुम्हें पैदा किया है उसी ने उसे पैदा किया है, वो कोई दूसरी मखलूक नहीं है। यहां से तो शुरू किया इमाम ने, फिर फरमाया वो भी तुम्हारी ही तरह गोश्त और खून रखता है, अगर तुम्हें थकावट होती है तो उसे भी होती है, तुम्हें अगर आराम की जरूरत है तो उसे भी है, तुम्हें अगर नींद की जरूरत है तो उसे भी है, तुम्हें अगर खुराक की जरूरत है तो उसे भी है, वो भी तुम्हारी तरह खून और गोश्त रखता है। तुम इसलिए उसके मालिक नहीं हो कि तुमने उसे पैदा किया है, यानी ये जो तुम्हारे अंडर में है तुम्हें उसकी जो मिल्कियत मिली है तुम उसके मालिक इसलिए नहीं हो कि तुमने उसे पैदा किया है, बल्कि उसे खुदा ने पैदा किया है और न तुमने उसको कान और आंख अता किए हैं, उसको आंखें और कान तुमने नहीं दिए और न ही उसकी रोजी तुम्हारे हाथ में है, तुम्हारे हाथ में उसकी रोजी भी नहीं है, बल्कि असल बात क्या है, इस सिलसिले में खुदा ने तुम्हारी मदद की है, उसे तुम्हारे ताबे कर दिया है। यह तुम्हारे लिए खुदा की मदद है कि वो जो काम घर के तुमने करने थे खुदा ने तुम्हें ऐसे सरवत अता की, सहूलत अता की, वसाइल अता किए कि अब तुम्हारे कामों को अंजाम देने के लिए उसे खुदा ने तुम्हारे ताबे कर दिया है, अब वो तुम्हारे अंडर में है ताकि तुम्हारे कामों को वो अंजाम दे। तो आप फरमाते हैं मौला और तुम्हें उसका अमीन करार दिया है खुदा ने, वो तुम्हारे ताबे है और तुम उसके अमीन हो, तुम अमानतदार हो उसके, उसकी उजरत को वक्त पर देना, उसके भी आराम और सुकून के ख्याल को रखना हमारी जिम्मेदारी है और उसे तुम्हारे सुपुर्द कर दिया ताकि तुम उसकी हिफाजत करो और उसके साथ उस जैसा सलूक करो, उसे वही खाना खिलाओ जो तुम खाते हो, उसे वही कपड़ा पहनाओ जो तुम पहनते हो और उसको उसकी ताकत से ज्यादा तकलीफ न दो, उसको उसकी ताकत से ज्यादा तकलीफ ना दो। लिमिट होती है, किसी भी चीज की लिमिट होती है, याद रखें। आज माजरत के साथ हम में से जिसकी भी यह आदत बनी हुई है, اپنی عادت پہ نظر ثانی کریں وَإِلَّا برزخ میں بہت مشکل میں پھنس جائیں گے. یاد رکھیں اس کو. ہم میں سے جس کی بھی یہ عادت بن چکی ہو کہ ہم کم پیسوں پہ زیادہ کام کرانے کی عادت ہے, ہمیں خواہش ہمارے تھوڑے سے پیسے لگے اور ہمارا زیادہ کام ہو جائے, اچھا اگر آپ کے ساتھ ایسا کرنا چاہیں کہ ایک تھوڑے سے پیسوں پر آپ سے زیادہ کام کرانا چاہیں, خود تیار ہیں؟ نہیں, خود تیار ہوں گے, تھوڑے پیسوں پہ زیادہ کام نہیں کریں. پھر کیوں یہ ذہن بنا لیا ہے کہ تھوڑے پیسوں پہ زیادہ کام کرانا ہے؟ ریڑھی والے کے ساتھ بحث کرنی ہی کرنی ہے, اور ریسٹوران میں جا کے جہاں پہ وہ کرسیاں اچھی لگائی ہوں گی اور جہاں پہ ماحول اچھا بنایا ہوگا اور 16% ٹیکس بھی لیں گے, وہاں تو چی بھی نہیں کریں گے اور ریڑھی والے کے ساتھ بحث ہوگی. تم 160 کے آم مجھے 150 میں دے دو, 10 روپے سے آپ کو کون سا خزانہ مل جائے گا؟ لیکن اس 10 روپے سے اس کا اچھا خاصا بھلا ہو جانا ہے. یاد رکھیں یہ جو محلوں میں دکانیں ہیں, یہ جو ریڑھی والے ہیں, یہ اس لیے نہیں کما رہے کہ انہوں نے کوئی دولت کے ڈھیر جمع کر لینے ہیں, یہ اس لیے محنت کر رہے ہیں کہ یہ اپنے بچوں کی روزی روٹی کا بندوبست کرنے کے لیے آئے ہیں. ان کو اتنی ہی یہ کما پاتے ہیں کہ یہ مشکل سے اپنا گزارا کرتے ہیں. لہذا یہ عادت اس کو نکالیں ہم اپنے اندر سے. ہم میں سے جس کے بھی ذہن میں, چاہے وہ پلمبر ہو, چاہے وہ الیکٹریشن ہو, چاہے وہ کوئی بھی کام کرنے والا ہو, ہم میں سے جس کے بھی ذہن میں یہ آئے نا کہ ہم کم پیسوں پہ زیادہ کام کرائیں, یاد رکھیے گا ہم ہی ہمارا ہی نقصان ہوتا ہے, ہم اپنا ہی نقصان کرتے ہیں. وہ کم پیسوں پہ زیادہ کام کر کے دے گا, کام ناقص کر کے دے گا, اس کا دل نہیں لگے گا. اجرت پہلے سے طے کریں اس کی, پھر اس کی اجرت میں سے کچھ اضافے پہ اس کو دے دیں. یہ امام رضا کی سنت ہے, اصول کافی میں یہ روایت موجود ہے. امام رضا علیہ السلام نے تاکید کی کہ جب بھی درود پڑے محمد و آل محمد, امام نے تاکید فرمائی ہے کہ جب بھی کسی سے کام کرواؤ, گھر کا کوئی بھی کام, پلمبر سے کوئی کام کروائے, الیکٹریشن سے کوئی کام کروائے, جب بھی کسی سے کوئی کام کرواؤ اس سے پہلے اجرت طے کرو. یہ جو لفظ ہے نا, جو مناسب سمجھے دے دیں, یہ غلط ہے, اس کی اجازت نہیں ہے. امام نے اپنے غلام کو اچھا خاصا ڈانٹا اس بات پہ کہ امام رضا علیہ السلام کے گھر میں کوئی تعمیرات کا کام ہو رہا تھا, امام اپنے گھر آئے تو دیکھا کہ غلاموں کے علاوہ بھی کچھ لوگ کام پہ لگے ہوئے تھے. امام نے اپنے غلام سے پوچھا کہ ان کے ساتھ اجرت طے کی ہے؟ تو غلام نے کہا نہیں مولا, ہم جو دے دیں یہ خوشی سے رکھ لیتے ہیں. امام سخت غصے میں آئے, اتنے غصے میں آئے کہ غلام کی پٹائی کرنے کے موڈ میں آ گئے. روایت میں موجود ہے جو صحابی ساتھ تھے انہوں نے کہا آقا اس کو بخش دے. امام نے کہا میں نے انہیں کئی دفعہ سمجھایا ہے کہ جب بھی کسی سے کام لو اجرت پہلے طے کرو. کیوں؟ اگر پہلے اجرت طے نہیں کی تو تم اپنے حساب سے جتنے بھی زیادہ دو گے وہ اسے کم ہی سمجھے گا, اسے لگے گا اس کی محنت زیادہ تھی, اسے پیسے کم دیے گئے. اگر اس کو پہلے سے اجرت طے کرو گے, اس پر ایک درہم بھی اضافی دو گے تو وہ تمہارا احسان مند ہوگا کہ تم نے جو طے کیا تھا اس سے تم نے کچھ زیادہ دے دیا. لہٰذا اعزاز محترم, جب بھی یہ عادت ہم میں سے جس کے اندر بھی ہے کہ ہم نے تھوڑے پیسوں پر زیادہ کام کروانا ہے تو اس سے ہمیں نکلنا ہے. وَإِلَّا دنیا کا گزارا ہو جائے گا. وہ جہاں پہ فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَشَرًّا يَرَهُ ہونا ہے, وہاں پہ گزارا نہیں چل سکے گا. ایک درود پڑھیں اور ذرا ایک دفعہ پھر زحمت کریں, تھوڑا تھوڑا سا حرکت کریں گے, آواز سے بلند صلوات پڑھتے ہوئے. بس تھوڑا تھوڑا جہاں بھی جگہ ممکن ہے آپ ذرا حرکت کریں ذرا, تاکہ عزادار پیچھے مشکل آ گئی ہے, کھڑے بھی ہیں بعض, پھر درود پڑھیں محمد و آل محمد. بس اس کی طاقت سے زیادہ تکلیف نہ دو. گھر میں جس کو ملازمہ کو رکھا ہے کام کرنے کے لیے, کاموں کو طے کر, جو کام طے کر چکے ہیں, صفائی کرنی ہے, کپڑے دھونے ہیں, کھانا پکانا ہے, جو بھی جو ڈیوٹیاں طے کر چکے ہیں اس کا ٹائم طے کر چکے ہیں, कि ये काम इतना टाइम आपने देना है, उसके अलावा इजाफे टाइम अगर लें या उस काम के अलावा कोई इजाफे काम लें उसकी अलग से उजरत देना जिम्मेदारी है, वरना वो हक हमारी गर्दन पे रह जाए। वो हो सकता है मजबूरी में कर, लेकिन उस टाइम के अलावा इजाफे टाइम और उसके अलावा इजाफे काम, जो काम मुअय्यन थे उसके अलावा जो काम भी कराएंगे तो उसकी उजरत अलग से देनी होगी, ये जहन करें। बस अब यहां पे इमाम फरमा रहे हैं कि बाज़ औक़ात बनती नहीं है आपस, हम ज्यादा काम कराने के शौकीन हैं और अगला बंदा उस तरह से चल नहीं पा रहा। इमाम फरमाते हैं देखें, अगर वो तुम्हें पसंद नहीं है तो तुम उसकी जिम्मेदारी से बरी हो जाओ जो खुदा की तरफ से तुम पर आयद होती है और उसको दूसरे से बदल लो। यानी अगर तुम उसके साथ नहीं चल पा रहे तो उससे रुख्सत कर दो, उससे माजरत कर लो और उसके बजाय किसी और को बुला लो कि जो तुम्हारे साथ सूटेबल तरीके से चल सके। बाज़ औक़ात मिजाज नहीं मिलता तो गुस्सा करके, डांट के, फटकार के किसी भी तरह से मसाइल बन जाते हैं ना। आप चेंज कर लें, हक अपनी गर्दन पे ना आने, अपने आप को बचाएं। बस अहलवेद के घराने में गुलामों, कनीजों, खिदमतगारों का बहुत ज्यादा ख्याल रखा जाता था, अहमियत बहुत ज्यादा थी। आप अंदाजा कर लेना इस दुनिया में खातून जन्नत से बड़ा रुतबा किसका हो सकता है। सैयदे कायनात से बढ़ के कौन है। लेकिन अल्लाह के नबी ने जनाब फिज़ा और सैयदा में कामों को तकसीम कर दिया था, एक दिन घर के काम सैयदा अंजाम देगी और एक दिन फिज़ा अंजाम देगी। जिस दिन सैयदा काम अंजाम दे फिज़ा आराम करे, और जिस दिन सैयदा आराम करे उस दिन फिज़ा काम करे। हालांकि खादिमा है, कनीज है, लेकिन पूरा अहमियत दी गई है। ये है सुन्नत सीरत जो मुझे और आपको करके दिखाया। रवैये को बेहतर रखें, रवैया बेहतर रखें, मीठा बोलो, नरमी से बात करें। तो अमूमन जो कॉमन जुमला ऐसे लोगों के जवाब में आता है, नरमी से बात करें तो मुलाजिम खराब हो जाता है। दुरुस्त है, मुमकिन हो जाए, खराब हो जाए तो क्या करें। हम सख्ती से बात करें नहीं, किसी ऐसे को ढूंढने जो नरमी से चल सके, हमने नरमी से ही चलाना है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। तवज्जो है इंशाल्लाह। यानी अगर देखे ना, हमने नरमी से बोलना है, अच्छी तरह अच्छे सलूक करना है। अब अगर मुलाजिम इसका गलत फायदा ले तो इसका मतलब वो हमारे साथ नहीं चल सकता, उसको किसी सख्त की जरूरत है जो गाली दे, जो डांटे। तो उससे कहें जनाब मैं आपको गाली नहीं दे सकता, मैं डांटने वाला नहीं बन सकता, मैं तो अच्छे सलूक वाला इंसान हूँ, लिहाजा आप जाइए, मैं किसी और को तलाश करता हूँ कि जो मेरे साथ इस तरीके से चले। तो खुदा आपको ऐसा बंदा दे देगा, ऐसा मुलाजिम दे देगा जो आपके मिजाज के मुताबिक आपके साथ चले। लिहाजा ये जो जुमला है ना, इससे निकल आए भाई, उसके साथ नरमी करें ना तो खराब हो जाते हैं, जो खराब हो जाए उसे फारिग कर दें। आपने नरमी ही करनी है, ये नहीं कि भाई जो कि वो खराब होते हैं तो हम भी खराब हो जाए, हम भी सख्त हो जाए, नहीं। नरम रहे, नरम मिजाज रहे, माफ करने वाले बने तो खुदा का सलूक भी हमारे साथ वही रहे जो हम अपने मातहतों के साथ करते हैं। बस इमाम हुसैन की एक नस्बत देखे, एक आध पैगाम आज के शब के बारे में अर्ज करना है। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। यहाँ पे हुकूक दो तरफा होते हैं, जिस तरह हम मालिक को बताया जाते हैं ना कि तुम्हारे जिम्मे मातहत का ये हक है, फिर मातहत के ऊपर भी कुछ हक हैं। अगर तुम्हारा मालिक अच्छा है, तुम्हारा ख्याल रखता है, तो फिर काम में डंडी मारोगे तो पकड़े जाओगे, यहाँ अगर नहीं तो अगले जहां। एक एक हरकत पे, एक एक अमल पे, एक एक काम पे हिसाब देना होगा कि भाई इतना अच्छा इंसान था, तुम्हारा ख्याल रखने वाला था, मुश्किल वक्त में तुम्हारी मदद करने वाला था, तुम उसके साथ फराड क्यों कर रहे हो, तुम उसके साथ धोखा क्यों कर रहे हो। बस मातहतों के भी, मातहतों के ऊपर मालिक के भी हुकूक होते हैं। इसी तरह हमने आगाज उसमें अवाल में बताया था कि हमने कहा शरीक हयात का जो हक है वो दो तरफा है। بس یہاں بھی ایک سوال کسی نے بھیجا ہے کہ اگر ہم تو حق ادا کریں, ہم تو حق ادا کریں, دوسرا فریق ہمارا حق ادا نہ کرے تو اس موقع پہ کیا کرنا چاہیے, اس موقع پہ کیا کرنا چاہیے؟ سادہ سا کلیہ ہے, ہم اپنے حق کو ادا کریں, اور اگر اس کی طرف سے حق ادا نہیں ہوتا, حقوق کی پائمالی ہوتی ہے, تو صبر کا دامن تھام لیں. کیوں؟ کیونکہ ہم اپنے کردار کے ضامن ہیں, ہم اپنے کردار کے جواب دہ ہیں, دوسرے کے کردار کے ہم جواب دہ نہیں ہیں. ہم کیوں اچھا سلوک کر رہے ہیں, ہم کیوں حق کی ادائیگی کرنا چاہتے ہیں؟ اس خوف کی وجہ سے جو خدا کا ہمارے دلوں میں, خوف خدا کی وجہ سے اللہ کے لیے کر رہے ہیں. اب جب خدا کے لیے کر رہے ہیں تو دوسری طرف سے جواب مثبت آئے نہ آئے ہم جاری رکھیں, لیکن یہ قانون فطرت ہے. اگر ایک طرف سے نرمی ہوتی رہے تو دوسری طرف والا جو وہ کسی نہ کسی موقع پہ موڑ پہ جا کے ٹوٹ جاتا ہے, وہ پھر پلٹ جاتا ہے, نرم ہو جاتا ہے. اس لیے صبر کے دامن کو تھام کے رکھیں, نتیجہ مثبت نکلے. صبر کا پھل ملتا دیر سے ہے لیکن میٹھا بہت ہوتا ہے. صلوات پڑھیں محمد والے محمد. اذان محترم, آج شب عاشور ہے, شب عاشور کے اعمال میں سے آپ اعمال کریں گے, زیارت پڑھیں گے, دعائیں پڑھیں گے, نمازیں پڑھیں گے. ایک عمل آج کی رات کا تفکر و تدبر ہے کہ انسان غور و فکر کرے. آج کی رات غور و فکر کرنے کے لیے بہت اہم ہے اور بہت خاص بھی ہے. ہم میں سے ہر ہے, مرد خواتین سب, مائیں بہنیں سب, آپ تمام حضرات وزاداران مولا حسین, آج کی رات میں 5 منٹ کے لیے, 10 منٹ کے لیے, آدھے گھنٹے کے لیے اکیلے میں جا کے کہیں پہ بیٹھ سکتے, تنہائی میں جا کے بیٹھیں, ہم اپنا ایک جائزہ لیں. آیا میں اپنی زندگی جو گزار رہا ہوں, کیا اس زندگی کو میں امام حسین کو پیش کر سکتا ہوں کہ آقا یہ میں زندگی گزاروں, قبول فرمائیں؟ اگر میں امام حسین کو یہ پیش نہیں کر سکتا, مجھے اس میں سے یہ چیزیں نکال کے پھر پیش کرنی ہوں. جیسے آج کی رات میں مجھے اور آپ سے کہا جائے کل صبح عاشور اپنی اپنی زندگیوں کو ایک ٹرے میں رکھ کے امام حسین کے سامنے پیش کرنا ہے, تو میں آج کی رات کو آدھے گھنٹے کے لیے بیٹھ جاؤں کسی تنہائی میں, اپنی زندگی کو سامنے رکھوں اور پھر دیکھوں کہ اگر میں اس کو اسی طرح سے امام حسین کے سامنے پیش کرنا چاہوں تو میں اس میں سے کون کون سی چیز کو نکال کے دینا چاہوں گا, اس میں سے کون کون سی ایسی چیز ہے, میرے اندر کون کون سی ایسی خرابی ہے, کون سا ایسا مسئلہ ہے جو میں نہیں چاہوں گا کہ امام حسین کے سامنے یہ جائے اور اسے میں نکالنا چاہتا ہوں, اس کو تلاش کریں آج کی رات میں. آج کی رات حریت کو بنانے کی رات ہے, حر بنانے کی رات آج ہے, یزیدی لشکر سے حر کو نکالنے کی رات ہے آج. میرے اور آپ کے اندر ہم اپنی خامیوں کو, اپنے اندر موجود خصلتوں کو دیکھیں, آیا میرے اندر کوئی ایسی خامی, کوئی ایسی خصلت ہے, بری خصلت کہ جو سید الشہداء پسند نہیں کریں گے اگر میری زندگی ان کے سامنے پیش کر دی جائے گی کل صبح عاشور, تو سید الشہداء کہیں گے اللہ اکبر, یہ میرا زردار ہے, جی مولا یہ میرے زردار کی زندگی ہے, جی آقا اس میں دیکھو یہ کیا کیا ہے, یہ صفات تو میرے دشمنوں میں تھی, میرے زردار میں کیسے آ گئی؟ میری اور آپ کی عقل خود رہنمائی کرے گی, چلا چلا کے میری اور آپ کی عقل آج کی رات میں ہمیں بتائے گی کہ تیرے اندر یہ مسئلہ ہے, تو اپنے اس مسئلے کو حل کر, تیرے اندر یہ خرابی ہے, اس خرابی کو نکال دے. آج کی رات کا یہ تاکیدی عمل ہے, آدھا گھنٹہ اپنے لیے نکالیں, تنہائی میں بیٹھیں, پھر اپنے ان مسئلوں میں سے فوکس کر لیں کہ بھئی یہ چیزیں تو قابل قبول نہیں ہیں جو میرے اندر ہیں, پھر ارادہ کریں کہ کل صبح عاشور فجر کی نماز پڑھیں, اذان اکبر سنیں, فجر کی نماز پڑھ کے امام حسین سے توسل کریں کہ مولا مجھ میں یہ خرابیاں ہیں, میں نے رات کو غور کیا ہے لیکن اب میں پلٹنا چاہتا ہوں, میری مدد فرما, میری مدد فرما, میں اس سال پوری محنت کروں گا, اگلے شب عاشور کو جب میں دوبارہ بیٹھوں تو پھر میں جب جائزہ لوں تو میرے اندر یہ ختم ہو چکی ہوں, محنت کروں گا اس کے لیے. یہ جو جیسے مختلف علاقوں کے, ہر علاقے کے اپنے اپنے رسومات ہیں, بعض رسومات کا ہمیں پتہ چلا कि भाई सुना है कि वो खीर की कटोरी खाए तो अगले साल 30 कटोरियां बनानी है, इस तरह की रसूमात हैं। एक चीज खाएं आपकी वो पूरी हो जाए तो फिर आप इतने इलाके दें। अज़ान मोहतरम करें आपके इलाके की रस्म होगी, शरीयत का उर्मान नहीं है। ये भी करें, मैंने आज अपने अंदर टटोला, मुझे अपने अंदर दो खामियां नजर आई और मैंने नीयत कर ली, मन्नत मानी कि मैं अपनी ये दो खामियां अपने 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 वजूद से अपनी जिंदगी से निकाल बाहर करूँ। ये मन्नत भी जरूरी है, इस तरह के मन्नतों की जरूरत है, इस तरह के नजर मानने की जरूरत है। गाली देने की आदत है, आज रात तय करें कि इसके बाद गाली नहीं दूंगा। जो जवान सोशल मीडिया और इसके जरिए से आंखों को आलूदा कर बैठते हैं, अपनी आंखों की हिफाजत नहीं कर पाते मोबाइल के सामने, आज रात तय करें कि नहीं, ये आंखें हुसैन पे आंसू बहाती हैं, मैं इन आंखों को एक साल पाक रखूंगा, फिर देखिएगा अगले साल का मुहर्रम कुछ और बन के आएगा हमारी जिंदगी। ये कान इन्हें पाक रखना है। इस तरह आज की रात में कुछ लम्हों के लिए तफक्कुर और तदब्बुर करें, किस बात पे गौर और फिक्र करना है मैंने आपकी खिदमत में अर्ज किया। इंशाल्लाह आज की रात में हम अगर कोशिश करें तो ये रात जिस तरह हुर की जिंदगी और उसका मुकद्दर तब्दील करने वाली रात बन गई थी, हमारे लिए भी उसी तरह की रात बन जाएगी। दुरूद पढ़े मोहम्मद व आले मोहम्मद। दूसरी ताकीद आप सबके खिदमत में, एक खामी है जो मैंने पिछले साल भी गुजारिश की थी और उसका नतीजा भी आया, कुछ अजादारों को देखा भी हमने, वो मसला है आशूर के जुलूस के हवाले से। अमूमन आशूर के जुलूस में जाते हैं, हल्के में शामिल होकर मातम नहीं करते, बस गए शबी की ज्यारत करके वापस आ गए। आहिस्ता आहिस्ता लोगों के जहन में, क्योंकि मैंने बाज नई नस्ल के जवानों को जुलूस का मकसद उनकी जुबान से मैंने सुना है, मैंने खुद अपने कानों से सुना है, बेटा जुलूस पे क्यों जाते हो, शबी की ज्यारत करने, और कोई काम, बस जाके किसी किसी जगह जहां पे शबी का पता होगा ज्यारत करके वापस आ जाएंगे। जबकि जुलूस आशुरा ये नहीं है, जुलूस आशुरा हल्का मातम, शामिल होना है हल्के में, हाथ उठा के मातम करना है, मातम करते हुए चलना है सड़क पे साथ, थक जाए कुछ देर आराम करें फिर शामिल हो जाए, थकावट हो जाए आराम करें फिर शामिल हो जाए, लेकिन हल्के मातम में जरूर शामिल हों, हल्के मातम से बाहर न रहें। बाज़ औक़ात हल्के में मातम करने वाले और हैं, कुछ लोग बाहर आराम से एक हाथ सीने पर आराम आराम से, यानी खुदा न खास्ता वो जो हल्के में है इमाम हुसैन उसका है, हम लोग बाहर वाले मेहमान लाए हुए यहाँ पे, नहीं ये नहीं होना चाहिए। लिहाजा यहाँ बेशक जो मॉडल टाउन में जुलूस निकलते हैं उसमें जाएं, पहुंची वाले जुलूस में जाएं, जहां भी जाएं बुजुर्ग हो या जवान, बुजुर्गान आगे बढ़े, आपके साथ जवान शामिल हो जाएंगे, जब आपको देखेंगे देखेंगे बुजुर्ग मातम कर रहा है हल्के में शामिल है, जवान आपके साथ आएगा। इसलिए इस चीज की अहमियत को समझिए, जरूरी है। ये बाज़ औक़ात कुछ लोग फिक्री बन जाते हैं ना, कुछ लोगों में अब ये भी एक मुसीबत बन चुकी है, बाद लोग अपने आप को, नहीं जी हमारा फिक्री लेवल बहुत ऊपर चला गया, कितना ऊपर गया है, इतना ऊपर गया कि अब हम मातम हल्के में जाके नहीं करेंगे, हम फिक्र करते हैं, हम सोचते हैं, हम करबला से फिक्रे लेते हैं। कौन सी फिक्र लेनी है करबला से, जो महाराजा ने नहीं ली है, हम लेके बैठ गए फिक्रे। कितने ऐसे महाराजे हैं जिन्होंने हल्कों में शामिल होकर मातम किया है, क्या शहीद हुसैनी से ज्यादा कोई फिक्र है किसी के पास, शहीद हुसैनी हल्के के अंदर मातम करने वाले, अपने कयादत के दौर में आगा मातम करते थे, अपना अमामा उतार के अबा वगैरह उतार के हल्के में जवानों के साथ शामिल हो जाते थे। इसलिए कल का आशूर का जुलूस, कम से कम ये जो मजमा हमारे सामने है, आप में से जिन्होंने मॉडल टाउन के जुलूस में जाना है जाएं, जाके जुलूस जहां से शुरू होता है अगर हिम्मत है तो वहीं से चले, जुलूस जहां से शुरू होता है, नहीं तो जहां से शामिल हो सकते हैं शामिल हों, कम से कम एक घंटा तो जरूर हल्के में मातम करते हुए साथ चले, ताकि ये जो मातम और जुलूस आशुरा का जो मातम है उसमें हम शामिल हो जाए। लिहाजा हल्के के मातम से पीछे ना रहें, अच्छा तो होता कि बाकायदा दस्ते बने, बाकायदा मातमी है या तो अंजुमन बने, फैसल टाउन का अपना दस्ता हो पूरा, पता चले कि फैसल टाउन के तमाम मोमिनीन माल टाउन के जुलूस में उनका एक पूरा हलका है मातम का, तो ये जरूरी भी है। अब यहाँ अमूमन जब भी हम गए माल टाउन के जुलूस में, वहाँ हमारे जो खैबर पख्तूनख्वा के आज़ादार हैं उनका हलका होता है, गिलगित बल्तिस्तान वालों का हलका होता है, वो हलका बना के मातम करके जुलूस के साथ साथ चल, हमारा हलका क्यों नहीं है? अब कम से कम कल अगर हम अपना हलका फौरी फौरी नहीं बना सकते तो कम जो हलके बने हुए हैं उनमें शामिल हो जाएं, मातम करें, हलके में शामिल होकर मातम करें। अल्लाह तबारक व ताला इस अमल को बवास्ते इमाम हुसैन हमसे बेहतरीन सूरत में कबूल फरमाएंगे। याद रखिएगा, हलके के हलके मातम के अंदर जाकर मातम करते हुए, अब ये क्या किया कि अब इसको खालिसतन आहिस्ता आहिस्ता इस तरह बना दिया गया है कि जैसे मातम करना मातमी संगत के अफराद का काम है, अपने घर में भी अगर मातमदारी करानी है तो बस मातमी संगत वालों को बुला लें, वो लोग आगे मातम करेंगे हम पीछे खड़े हो जाएंगे, नहीं ये नहीं था, ये था ही नहीं आजादारी का अंदाज। हम में से हर आजादार हल्के का मातमी है, हर एक मुझ समय, इसलिए मातम इमाम हुसैन कल के जुलूस में हतमन हमारी अक्सरियत वहां नजर आए, जो यहां आ सके यहां माल टाउन वाले जुलूस में, जो मोची जाए मोची हल्के में जाके मातम करें और इसको अपने लिए जरूरी करार दें, और इसका अजर भी है और इसकी अहमियत भी है, इसका असर भी है। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। अजान मोहतरम, बस माजरत के साथ आज आखिरी मजलिस है और चंद बातें चूंकि जरूरी थी इसलिए कुछ वक्त आपका इजाफी लगा है, बस अजान मोहतरम आज आखिरी मजलिस पुरसा मसाइल हम पढ़ते हैं आज इमाम हुसैन अलैहिस्सलाम के। इमाम करबला की जंग में जंग का दस्तूर थोड़ा सा तब्दील हुआ, जो दस्तूर पैगंबर का था जो दस्तूर मौला अली का था उसकी नस्बत करबला का जंग दस्तूर थोड़ा सा तब्दील हुआ। पैगंबर का दस्तूर ये था कि पहले अपनों को भेजा जाता था फिर असहाब जाए फिर कोई और जाए जो साथ देने आया है। आज की रात है शब आशूर है, हबीब इब्न मजाहिर ने आके इमाम हुसैन से दरख्वास्त की, आका हम चाहते हैं कि जब तक हम हैं बनी हाशिम में से कोई भी मैदान में न जाए, पहले हम लड़ेंगे, पहले हम अपनी कुर्बानी पेश करेंगे फिर आप लोग। इमाम हुसैन अलैहिस्सलाम ने हबीब की दरख्वास्त को कबूल किया, कहा हमें कबूल है। हबीब चले गए तो हजरत अब्बास ने कहा मौला वो तो हमारे मेहमान हैं, क्या बेहतर नहीं था कि पहले हम जाते। इमाम ने फरमाया अब्बास कल की जंग का दस्तूर कुछ और है, करबला की जंग में हमारी हालत यह है कि हमारे खेमों में पानी नहीं है, जो जितना पहले जाएगा उसकी प्यास उतनी ही कम होगी, जो जितना देर से जाएगा उसकी प्यास की शिद्दत बढ़ जाएगी। मैं नहीं चाहता कि ये जो हमारे मेहमान आए हैं ये ज्यादा प्यासे जाएं, इसलिए इजाजत दी है कि पहले ये जाएं फिर हम। अजादारा ने बोला आज आपको ज्यादा तकलीफ नहीं दूंगा, बस एक जुमला कह दूं, इसका मतलब ये हुआ करबला में जो सबसे ज्यादा आखिर में गया है वो सबसे ज्यादा प्यासा था। सिर्फ प्यास नहीं है, सिर्फ प्यास नहीं है, जो सबसे आखिर में गया है उसने सिर्फ प्यास बर्दाश्त नहीं कर दी, कुछ और चीजें भी हैं। जो सबसे आखिर में जाए उसका दिल सबसे ज्यादा जख्मी होगा, क्योंकि उसके दिल पर अपने साथियों के दाग भी होंगे, अपने भाइयों के दाग भी होंगे, बेटों के दाग भी होंगे। हाय, बस करबला में जो सबसे आखिर में गया है वो जहरा का लाल हुसैन है, यानी करबला का सबसे ज्यादा तशना लब हुसैन, करबला में जिसका दिल सबसे ज्यादा जख्मी था वो हुसैन। अजरकुमल्ला लड़ते रहे, बीच बीच में वापस खेमों की तरफ आते थे मौला हुसैन आखिर में, क्योंकि खेमों में इमाम सज्जाद है मरीज है कशी की हालत में। बस इमाम हुसैन कुछ देर के बाद लड़ने के बाद वापस खेमों के करीब आके अपनी आवाज सुनवा देते थे अहले खेमा को, क्याम में मौजूद खवातीन को अपनी आवाज सुनाते थे, कभी आके तकबीर बुलंद करते थे अल्लाह हू अकबर, कभी आते थे करीब आवाज देते थे ला हौला वला कुव्वत इल्ला बिल्लाह, और कभी आके सलाम करते थे अस्सलामु अलैकुम या ज़ैनब या उम्म कुलसूम या रुकैया या फातिमा या सकीना, सलाम की आवाज। क्यों? क्योंकि हुसैन की आवाज सुने तो इन बीबियों को कुछ धारस मिले कि अभी हमारा सरवर मौजूद है, अभी हमारे मौला का साया हमारे सरों पर मौजूद है। बस आखिरी दफा जब आए, कुछ गहरे जख्म लग गए थे, चाहते थे कि उन जख्मों पर कुछ मरहम रखवाएं। बीबी ज़ैनब के खेमे के बाहर आए, आवाज दी, बहन ज़ैनब सलाम हो, कोई मरहम मुझे दो कि मैं अपने जख्मों पे मरहम रखूं। अज़ादारा ने मौला, बस यहीं से या यूं कहूं कि आगाज मसाइब है, हुसैन के मुसीबत बयान करने लगा हूं। सैयदे कायनात को पुरसा दिया जाता है, मौला हुसैन पे दुनिया में कहीं पे भी गिरिया हो, पुरसा वसूल करने वाली हुसैन की माँ है। आइए शुरू करूं। आए खैमे के दरवाजे पे, आवाज दी कि मरहम कोई दो मैं अपने जख्मों पे रखूं। बीबी आवाज देती हैं, हुसैन खेमे के अंदर तशरीफ लाए, मैं खुद मरहम रखूं जख्म पे। कहा ज़ैनब जख्म गहरे हैं, नहीं चाहता कि तुम्हारी आंखों के सामने आए। अली की बेटी ने कहा मैं पूरे तहम्मुल के साथ मरहम लगाऊंगी। आपको याद नहीं है जब भाई हसन के जनाजे में तीर लगे थे, आपके सामने आपके साथ ही तो थी तीर निकालते हुए। जमानत देती हूं, आइए खेमे में तशरीफ लाइए, तहम्मुल करूंगी, बर्दाश्त करूंगी, गिरिया नहीं करूंगी। खेमे में दाखिल हो गए, पूरे तहम्मुल के साथ मरहम लगाया, लेकिन जब मरहम लगा दिया, अब इमाम हुसैन अलैहिस्सलाम ने कहा ज़ैनब मुझे कोई पुराना लिबास ला कर दो। वो जो मरहम तहम्मुल से लगा रही थी, जब उसने सुना कि पुराना लिबास ला कर दो, रोना शुरू कर दिया, बैठ गई, करबला की बट्टी उठा के अपने बालों में सर में डाली। मौला कहते ये क्या किया, अभी तो इतना तहम्मुल था। कहा हुसैन अम्मा जहरा ने मुझे कहा था ज़ैनब जब हुसैन तुमसे पुराना लिबास मांगे, समझना आखिरी दफा हुसैन को देख रही हो, यानी भैया जुदाई का वक्त आ गया है क्या, क्या दोबारा आपका चेहरा नसीब नहीं होगा देखना मुझे। अजरुकुम अल्लाह, खुदा इन बुलंद होती आवाजों को कबूल करे अपनी बारगाह में। सैयदा राजी हो जाए, पुराना लिबास ले आई, उसको भी मौला ने चंद जगहों से फाड़ के अपने लिबास के नीचे पहना, और उसके बाद तमाम ख्वातीन को जमा करके नसीहत की, वसीयत की, काम जो जिम्मे थे वो बता दिए। बताने के बाद अब फर्जंद ज़हरा खेमे से बाहर आए, अपनी सवारी के पास ज़ुलजना के करीब आए, तो नहीं मालूम मेरे मौला के दिल में क्या ख्याल आया, एक दफा दाएं मुड़ के देखा, एक दफा बाएं मुड़ के देखा, देखा कोई नहीं है, तो जहां गंज शहीदा में शोहदा के जनाजे थे उस तरफ मुंह करके आवाज दी ऐना अंतुम या फुरसान अल हैजा, ए हुसैन के शेरों कहां जाके सो गए हो, अरे तुम कहां हो, तुम मैदान में जाते थे तुम्हारा मौला तुम्हें सवार कराता था, आओ देखो तुम्हारे मौला की गुर्बत, उन्हें सवार कराने वाला कोई नहीं। अल्लाह अकबर, अली की दोनों बेटियां बाहर आ गई, ज़ैनब उम्म कुलसूम, कहती हैं ए हमारे भाई ए हुसैन, हम हैं हम तुझे सवार कराते हैं। अरे बहनों ने सवार कराया है हुसैन को, ज़ुलजना के साथ चल पड़े। यकीनन ये खेमों के आखिरी जगह का वाकया है जो अभी बयान करने लगा हूं। खेमों के दरमियान से निकलते निकलते ज़ुलजना आखिरी जगह पे आया, रुक गया। मेरा दिल है, हर साल कोशिश करता हूं कि मैं मसाइब पढ़ दूं पूरे, लेकिन मुझे गिला आता है मोमिनात की तरफ से, जितना कर सका मैं लिहाज भी करूंगा, लेकिन आज चंद चंद थोड़ा सा वक्त लगेगा, मुझे दे थोड़ा सा वक्त, आज मजलूम को पुरसा दें। ज़ुलजना के साथ वो खेमों के बाहर करीब की जगह पे पहुंचे, ज़ुलजना रुक गया। अब ज़ुलजना रुका है तो मौला हुसैन ने चंद जुमले ज़ुलजना से कहे कि ए मेरे बावफा सवारी, जानता हूँ आज सुबह सुबह जो बहुत तकलीफ दी है तुम्हें, آج دل میں صرف حسین زخمی نہیں ہوا, تجھے بھی زخم لگے ہیں, لیکن یہ آخری دفعہ ہے, اب لے کے جا میدان میں, اس کے بعد تمہیں دوبارہ زحمت نہیں ہوگی. نہیں معلوم ذوالجلال نے کیسے اشارہ کیا ہوگا. آغا پناہیہ نے اس کے بعد چند جملے کہتے ہیں, قیامت کے مصائب پڑھتے ہیں, کیا جملے ہیں نہیں معلوم کہ ذوالجلال نے کیسے اشارہ کیا ہے. حسین نے دیکھا تو 4 سالہ معصومہ ذوالجلال کے قدموں سے لپٹی فریاد کر رہی ہے, ذوالجلال رک جا, ذوالجلال رک جا, مجھے بابا کے گلے لگنا ہے, مجھے بابا کے گلے لگنا ہے, رک جا. اتر آئے, سکینہ کو اٹھایا, اے میری لال, میری جان سکینہ, کیا ہوا؟ بابا آپ کے گلے لگنا ہے. اللہ اکبر, قربان جاؤں حسین کی تربیت پہ, 4 سال کی بچے کی کیا تربیت کی ہے. بابا آپ کے گلے لگنا ہے. سکینہ ابھی خیمے میں ملا ہوں سب سے, وہاں تو تم بابا کے گلے نہیں لگی, یہاں آ کے ذوالجلال کو روکا ہے بابا کے گلے لگنے کے لیے, خیمے میں گلے لگ جاتی, یہاں کیوں؟ اب جملہ سنیں, حسین کی تربیت دیکھیں. سکینہ کہتی ہے, بابا خیمے میں دل کر رہا تھا لیکن دیکھا تو یتیم بچے موجود تھے خیمے میں, میرے دل نے کہا یتیموں کے سامنے اگر اپنے بابا کو گلے لگا. سکینہ کہتے ہیں, میرا دل نہیں مانا کہ میں یتیموں کے سامنے اپنے باپ کو گلے لگاؤں, اور کسی یتیم کے دل میں آئے کہ سکینہ کے تو بابا ہے اس لیے گلے لگائے. بس بابا مجھے ایک دفعہ اپنے سینے سے اٹھایا, حسین نے بچی کو سینے سے لگا لیا. اللہ اکبر, حسین کا سینہ ہو اور سکینہ کو اپنا سر رکھنا نصیب ہو. آنکھیں بند کی ہیں, کچھ دیر کے بعد سکینہ نے آنکھیں کھولی, کہا بابا مجھے اتار دیں, اتار دیا, کہا بابا اب آپ میدان میں چلے جائیں. اللہ اکبر, کہا سکینہ کہا مجھے روکنا ذوالجلال کے قدموں سے لپٹ کے, اور اب کہنا کہ بابا میدان میں چلے جائیں, کیوں کہہ رہی ہو؟ کہتی ہے, بابا آپ کے زخمی سینے پہ میں نے سر رکھا ہے, آنکھیں جو ہی بند کی ہیں, میں نے دادی زہرا کو دیکھا ہے, دادی کہہ رہی ہے سکینہ میرے حسین کو نہ روکو, میرا حسین بڑا زخمی ہے, میرا حسین پیاسا ہے, میرے لال کو نہ روکو. اجرکم اللہ, بس دو جملے اور ختم کر دوں, دو جملے اور بس. گئے میرے آقا, جنگ لڑی, بہترین جنگ لڑی, یہاں تک کہ عمر سعد کی آواز گونجی, علی کا بیٹا ہے, تمہارے جنگ سے قابو نہیں آئیں گے, نہیں گریں گے, تیر مارو. اب تیر ابارانی کی گئی, ایک روایت نے 800 کہا, ایک روایت نے 8000 کہا. اب 800 ہو یا 8000 ہو, اگر ایک ساتھ 800 تیر کسی ایک سوار کے اوپر آئیں تو اس کا حال کیا ہوگا اللہ جانتا ہے, لیکن روایت کہتی ہے حسین کے بدن پر اس قدر تیر لگے کہ حسین کا پیرہن نظر نہ آئے. اللہ اکبر. شمر سے صالح ازدی نام کا ایک ملعون تھا, ازدی ملعون, اس نے شمر سے کہا حسین ذوالجلال سے نہیں گر رہے, اگر میں گراؤں تو انعام دو گے, خاص انعام دو گے؟ شمر کہتا انعام دوں گا. یہ لعین اپنا نیزہ لے کے آیا, ایک جگہ چھپ گیا ٹیلے کے پیچھے. بس اب چند جملے, اب نہیں رکتا, معافی مانگوں گا, اگر سادات موجود ہیں تو معاف کر دیں, چند جملے کہنے دیں مجھے. صالح ازدی نے نیزہ اٹھایا, ایک ٹیلے کے پیچھے چھپا, ذوالجلال قریب سے گزرا, صالح نے نیزہ مارا, ایسا پہلو میں نیزہ لگا ہے, حسین ذوالجلال کی زین پہ نہیں ٹھہر سکے, ذوالجلال کی زین سے کربلا کی زمین کی طرف. بس آخری جملہ ختم ہو گئی. جب بھی کوئی شہید گرا ہے, گھوڑے سے گرنے لگتا, امام حسین کو آواز دیتا تھا, آقا مدد کو آئیے. بھائیوں نے بھی حسین کو پکارا, بھیا مدد کو آئیے, بھتیجوں نے بھی حسین کو پکارا, چچا مدد کو آئیے, حسین مدد کے لیے پہنچتے تھے. اب صالح کا نیزہ لگا, حسین ذوالجلال سے گرنے لگے, اب حسین اپنی مدد کے لیے کس کو پکارے, کس کو آواز دے کہ میں گرنے لگا ہوں, کوئی آئے مجھے بچانے, کوئی نہیں رہا حسین کا, بس صدا بلند ہوئی, अम्मा जहरा आपका हुसैन जुलजना से गिरने लगा है अपनी गोदी में। لعنت الله على القوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلبون انا لله وانا اليه راجعون. ماتم حسين.